सच्ची कुर्बान का यूहन्ना की इंजील 10 आयत 22 से 42 तक। सर्दियों का मौसम था। मखसूसियत की ईद के बायस बैतुल मुकद्दस और लोगों के घर बेशुमार चिरागों से चमक दमक रहे थे। मखसूसियत की ईद, यह किस किस्म की ईद थी? तकरीबन 200 साल पहले एक परदेसी बादशाह ने बैतुल मुकद्दस की कुर्बानगाह पर बुत लगाकर उसकी बेहुर्मती की थी। ये देखकर यहूदियों ने उस पर फतह पाकर कुर्बानगाह को नई सिरे से मखसूस किया था। ये ईद इसी मखसूसियत की खुशी में मनाई जाती थी। हम देखेंगे कि इस ईद का ईसा मसीह से गहरा ताल्लुक है। ईद के दौरान ईसा मसीह बैतुल मुकद्दस में आया। जब वो वहां के एक बरामदे में टहल रहा था तो लोग उसे घेर कर कहने लगे, आप हमें कब तक उलझन में रखेंगे? अगर आप मसीह हैं तो हमें साफ साफ बता दें। ईसा मसीह ने जवाब में क्या कहा? पहली बात, मेरी नजात कबूल करो, मेरी नजात कबूल करो। क्या ईसा मसीह ने अपने काम और कलाम से साबित नहीं किया था कि वो अल मसीह है? जरूर। तो ये लोग क्यों चाहते थे कि वो साफ साफ बता दे कि मैं मसीह हूं? जो कुछ ईसा मसीह ने किया था वो उनके नजदीक नाकाफी था। उनके ख्याल में अल मसीह रोमी दुश्मन का जुआ तोड़कर यहूदी कौम को आजाद करेगा। वो तो एक दुनियावी हाकिम चाहते थे, इसलिए उनकी आंखें ईसा मसीह के असली किरदार के लिए बंद रहीं। वो मानते तो थे कि आने वाला मसीह शफा देगा और दूसरे मोजज़े करेगा, लेकिन वो इस बात के लिए अंधे थे कि ईसा मसीह के आने का अव्वल मकसद क्या था। अव्वल मकसद क्या था? अव्वल मकसद ये था कि वो इंसान को नजात दे, गुनाहों से नजात। ये क्यों उसके आने का अव्वल मकसद था? अपने गुनाहों की वजह से हम पाक खुदा के हजूर मंजूर नहीं हो सकते, इसलिए जरूरी है कि हम गुनाहों से आजाद हो जाएं। आज भी अक्सर लोग ईसा मसीह के मोजज़े पसंद करते हैं, लेकिन कम ही उसका अव्वल मकसद कबूल करते हैं, कम ही अपने गुनाहों से आजाद होकर खुदा के हजूर मंजूर हो जाते हैं। इसीलिए ईसा मसीह ने जवाब दिया, मैं तुमको बता चुका हूं लेकिन तुमको यकीन नहीं आया। जो काम मैं अपने बाप के नाम से करता हूं वो मेरे गवाह हैं, लेकिन तुम ईमान नहीं रखते क्योंकि तुम मेरी भेड़े नहीं हो। यूहन्ना की इंजील 10 आयत 25 से 27 तक। जो ईमान न लाए, क्या वो ईसा मसीह की भेड़े थे? नहीं। इससे हम ईमान के बारे में क्या सीखते हैं? ईमान अच्छे चरवाहे के साथ रिश्ता है, भेड़ का रिश्ता जिसकी आंखें हमेशा अपने आका की तरफ लगी हुई हैं। शागिर्द तो वो है जो उसकी आवाज सुनकर उसके पीछे चलता है। सब ने उसका कलाम और उसके काम देख लिया था, लेकिन सब ईमान ना लाए। जो ईमान ना लाए उनका अच्छे चरवाहे से रिश्ता पैदा ना हुआ। उन्हीं को ईसा मसीह ने कहा कि मेरी नजात कबूल करो, लेकिन उन्होंने इनकार किया। दूसरी बात, ईसा मसीह फरमाता है कि मेरी हिफाजत कबूल करो, मेरी हिफाजत कबूल करो। उसने फरमाया, मेरी भेड़ें मेरी आवाज सुनती हैं, मैं उन्हें जानता हूं और वो मेरे पीछे चलती हैं, मैं उन्हें अबदी जिंदगी देता हूं इसलिए वो कभी हलाक नहीं होंगी, कोई उन्हें मेरे हाथ से छीन ना लेगा। यूहन्ना की इंजील 10 आयत 27 से 28 तक। यहां ईसा मसीह कौन सी तस्वीर इस्तेमाल करता है? वो चरवाहे और भेड़ों की तस्वीर इस्तेमाल करता है। वो अच्छा चरवाहा है। उसकी भेड़ें कौन हैं? उस पर ईमान लाने वाले उसकी भेड़ें हैं। ये भेड़ें क्या करती हैं? पहले, ये भेड़ें उसकी आवाज सुनती हैं, और दूसरे, ये भेड़ें उसके पीछे चलती हैं। चरवाहा क्या करता है? चरवाहा उन्हें जानता है और वो उन्हें अबदी जिंदगी देता है। तो अबदी जिंदगी का क्या नतीजा निकलता है? पहला नतीजा ये निकलता है कि उसकी भेड़ें कभी हलाक नहीं होंगी, और दूसरा नतीजा ये है कि कोई उन्हें उसके हाथ से छीन ना लेगा। उसकी भेड़ें उसके हाथ में हैं, इसलिए वो महफूज हैं। ईसा मसीह की नजात पाने से हमें अबदी हिफाजत मिलती है। तीसरी बात, ईसा मसीह फरमाता है कि खुदा बाप की गारंटी कबूल करो। खुदा बाप की गारंटी कबूल करो। जब ईसा मसीह हमारा चरवाहा है तो हमें नजात और हिफाजत मिलती है। लेकिन हम किस तरह यकीन रख सकते हैं कि ये हिफाजत पक्की है? अब ईसा मसीह इस सवाल का जवाब देता है। वो फरमाता है, क्योंकि मेरे बाप ने उन्हें मेरे सुपुर्द किया है और वही सबसे बड़ा है। कोई उन्हें बाप के हाथ से छीन नहीं सकता। मैं और बाप एक हैं। यूहन्ना की अंजील 10 आयत 29 और 30। कौन हमारी हिफाजत की गारंटी देता है? खुदा बाप। उसी ने भेड़ें अपने फर्जंद के सुपुर्द की हैं। उसकी ये गारंटी क्यों ठोस है? उसकी गारंटी इसलिए ठोस है कि खुदा सबसे बड़ा है। लेकिन खुदा बाप क्यों भेड़ों की गारंटी देता है? वो इसलिए ये गारंटी देता है कि ईसा मसीह और बाप एक हैं। यूं उनका एक ही इरादा और एक ही काम है। ईसा मसीह की ये बात सुनकर लोग पत्थर उठाने लगे ताकि उसे संसार करें। वो ईसा मसीह को क्यों कत्ल करना चाहते थे? ईसा मसीह ने भी यही सवाल पूछा। उसने फरमाया, मैंने तुम्हें बाप की तरफ से कई इलाही निशान दिखाए हैं, तुम मुझे इनमें से किस निशान की वजह से संसार कर रहे हो? यूहन्ना की अंजील 10 आयत 32। इलाही निशान से क्या मुराद है? ईसा मसीह के मौजज़े इलाही निशान थे, क्योंकि ये जाहिर करते थे कि ईसा मसीह को खुदा बाप से भेजा गया है। अनगिनत मौजज़े हुए थे जो सिर्फ खुदा की तरफ से हो सकते थे। यही जाहिर करते थे कि वो और बाप एक हैं, कि जो भी वो कर रहा है वो खुदा बाप की तरफ से है। उसके मुखालिफों ने क्या जवाब दिया? उन्होंने जवाब दिया, तुमने कुफर बका है। तुम जो सिर्फ इंसान हो, अल्लाह होने का दावा करते हो। ये एक संजीदा इल्जाम था, इसलिए लाजम है कि हम उस पर गौर करें जो ईसा मसीह कहना चाहता था। एक सवाल से ये साफ हो जाता है। सवाल ये है, खुदा बाप और ईसा मसीह किस तरह एक हैं? पहली बात, ईसा मसीह ये कहना चाहता है कि इरादे और काम में हम एक हैं। मैं खुदा बाप की मर्जी के अलावा और कुछ नहीं करता। इसका मतलब ये नहीं है कि मैं खुदा बाप हूं। हम फर्क हैं और एक भी हैं। वो खुदा बाप है और मैं फर्जंद हूं। उसी ने मुझे दुनिया में भेजा ताकि इंसान को नजात दूं। दूसरी बात, ईसा मसीह ना सिर्फ इंसान है, वो खुदा का फर्जंद है जिसने इंसान बनने का रास्ता इख्तियार किया ताकि हमें नजात दे। यूं वो खुदा का फर्जंद भी है और इंसान भी। इंसान की हैसियत से उसने हमारी सजा बर्दाश्त की ताकि हमारे गुनाह मिट जाएं। फर्जंद की हैसियत से वो जी उठा और आसमान पर उठा लिया गया। यूं जो भी उसकी आवाज सुने वो उसके पीछे चलकर एक दिन जी उठेगा। यही बात हमें नजात की तसल्ली देती है। हमारे नेक काम हमें ये तसल्ली नहीं दिला सकते कि हम जन्नत में दाखिल हो जाएंगे। खुदा बाप ही इसकी गारंटी है। वो फरमाता है कि नजात का जो काम मैंने अपने फर्जंद के वसीले से किया वो पक्का है। मैं ही उसकी गारंटी देता हूं। ईसा मसीह के मुखालिफ उसके मौजज़े तो कबूल कर सकते थे, लेकिन वो ये कबूल नहीं कर सकते थे کہ ایسے معجزے صرف خدا کا فرزند کر سکتا ہے۔ آج تک بہت سے لوگ یہ بات قبول نہیں کر سکتے۔ کیا آپ یہ بات قبول کر سکتے ہیں؟ اس کی آواز سنو، خدا باپ کی گارنٹی قبول کرو۔ چوتھی بات، اللہ کے فرزند کو قبول کرو، اللہ کے فرزند کو قبول کرو۔ پھر بھی عیسیٰ مسیح نے مخالفوں کے ذہنوں کو کھولنے کی کوشش کی۔ اس نے فرمایا، کیا یہ تمہاری شریعت میں نہیں لکھا ہے کہ اللہ نے فرمایا تم خدا ہو؟ انہیں خدا کہا گیا جن تک اللہ کا یہ پیغام پہنچایا گیا، اور ہم جانتے ہیں کہ کلام مقدس کو منسوخ نہیں کیا جا سکتا۔ تو پھر تم کفر بکنے کی بات کیوں کرتے ہو جب میں کہتا ہوں کہ میں اللہ کا فرزند ہوں؟ یوحنا کی انجیل 10 آیت 34 سے لے کر 36 تک۔ یہ کون سا حوالہ ہے جس کا ذکر عیسیٰ مسیح نے کیا؟ یہاں اس نے ایک زبور کا ذکر کیا۔ وہاں لکھا ہے، بے شک میں نے کہا تم خدا ہو، سب اللہ تعالیٰ کے فرزند ہو، لیکن تم فانی انسان کی طرح مر جاؤ گے، تم دیگر حکمرانوں کی طرح گر جاؤ گے۔ زبور کی کتاب 82 آیت 6۔ اس زبور کا کیا مطلب ہے؟ شریعت کے یہودی استاد متفق تھے کہ خدا نے یہ بات اسرائیلی جماعت سے فرمائی تھی، لیکن اسرائیلیوں کو کس طرح کہا جا سکتا تھا کہ تم اللہ کے فرزند ہو؟ ان پر شریعت نازل ہوئی تھی، اسی لیے وہ خدا جیسے یعنی اس کے فرزند تھے۔ شریعت نے انہیں یہ روب اور وقار دلا دیا تھا، لیکن اپنی نافرمانی کی وجہ سے یہودی یہ روب اور وقار کھو بیٹھے تھے۔ اس لیے زبور کہتا ہے کہ تم فانی انسان کی طرح مر جاؤ گے۔ عیسیٰ مسیح یہاں کیا کہنا چاہتا ہے؟ عیسیٰ مسیح یہ کہنا چاہتا ہے، جب شریعت نازل ہوئی تو تمہیں اتنا روب ملا کہ اللہ تعالیٰ کے فرزند کہا گیا، لیکن افسوس تم اس لائق نہ رہے، اسی لیے میں دنیا میں آیا، کیونکہ ضروری تھا کہ خدا کا فرزند نازل ہو جائے تاکہ تم اچھے چرواہے کی بھیڑیں بن جاؤ۔ لازم تھا کہ خدا کا فرزند نازل ہو جائے تاکہ تم خدا کے خاندان میں شامل ہو جاؤ۔ پانچویں بات، سچی قربانگاہ قبول کرو، سچی قربانگاہ قبول کرو۔ عیسیٰ مسیح کی باتیں ہمیشہ بڑی گہرائیوں میں لے جاتی ہیں۔ اب اس نے فرمایا، آخر باپ نے خود مجھے مخصوص کر کے دنیا میں بھیجا ہے۔ یوحنا کی انجیل 10 آیت 36۔ اس کے پیچھے کیا خیال ہے کہ باپ نے عیسیٰ مسیح کو مخصوص کر کے دنیا میں بھیجا ہے؟ مخصوصیت کی عید تھی، اس پر یہ یاد کیا جاتا تھا کہ بے حرمتی کے بعد قربانگاہ کو نئی سرے سے مخصوص کیا گیا تھا۔ اب عیسیٰ مسیح نے فرمایا کہ مجھے ہی مخصوص کیا گیا ہے۔ جس قربانگاہ کی مخصوصیت تم منا رہے ہو وہ اب بے معنی ہے۔ وہ کیوں بے معنی ہے؟ قربانگاہ وہ انتظام تھا جس سے انسان کا خدا سے میل ملاپ ہو جاتا تھا، اسی پر لوگ اپنی قربانیاں پیش کرتے تھے تاکہ اللہ تعالیٰ ان کے گناہ معاف کرے۔ لیکن بیت المقدس کی قربانگاہ حقیقت کا بس سایہ تھا۔ سایہ اصل کام نہیں کر سکتا، وہ صرف اصل کی طرف اشارہ کرتا ہے۔ کسی آدمی کا سایہ اس آدمی کا کام نہیں کر سکتا۔ سائے کو دیکھ کر شاید ہی ہم آدمی کی شکل کا اندازہ لگا سکیں۔ نہ یہ سایہ سانس لے سکتا ہے، نہ ہاتھ پاؤں ہلا سکتا ہے۔ اب عیسیٰ مسیح میں سایہ کا اصل آ گیا تھا۔ وہ سچی قربانگاہ ہے، اسے مخصوص کر کے دنیا میں بھیج دیا گیا تھا تاکہ اس کی قربانی خدا سے حقیقی میل ملاپ پیدا کرے۔ کیا لوگ یہ سن کر خوش ہوئے؟ نہیں، یہ سن کر انہوں نے اسے پکڑنے کی کوشش کی، لیکن وہ ان کے ہاتھ سے نکل گیا۔ ایک آخری بات، کیا آپ کو یہ نجات ملی ہے؟ کیا آپ کو یہ نجات ملی ہے؟ یروشلم میں رہنا مشکل ہو گیا تھا، اس لیے عیسیٰ مسیح اپنے شاگردوں کے ساتھ دریائے یردن کے پار اس جگہ چلا گیا جہاں یحییٰ نبی شروع میں بپتسمہ دیا کرتا تھا۔ وہاں بہت سے لوگ اس پر ایمان لائے۔ لوگ کیوں اس پر ایمان لائے؟ انہوں نے کہا، یحییٰ نے کبھی کوئی الہی نشان نہ دکھایا، لیکن جو کچھ اس نے اس کے بارے میں بیان کیا وہ بالکل صحیح نکلا۔ یوحنا کی انجیل 10 آیت 41۔ یہ لوگ پہلے اللہ کے پیغمبر یحییٰ پر ایمان لائے تھے، اور اب انہوں نے دیکھا کہ ہر ایک بات جو یحییٰ نے عیسیٰ مسیح کے بارے میں فرمائی تھی صحیح نکلی ہے۔ ان میں اور عیسیٰ مسیح کے مخالفوں میں کیا فرق تھا؟ کافی دیر سے یہ لوگ پہچان چکے تھے کہ اللہ یحییٰ نبی کے وسیلے سے بات کر رہا ہے۔ اب انہوں نے یہی بات عیسیٰ مسیح میں پائی۔ انہوں نے اس کی نجات اور حفاظت قبول کی۔ وہ جانتے تھے کہ یہ نجات پکی ہے، کیونکہ خدا باپ اس کی گارنٹی دیتا ہے۔ دوسروں نے عیسیٰ مسیح کی نجات قبول نہ کی۔ وہ اس کی آواز نہیں سن سکتے تھے، اور وہ اس کی بھیڑیں نہ بنے۔ نہ صرف یہ، بلکہ وہ اس کے سخت مخالف بن گئے۔ اب سوال یہ ہے، کیا آپ نے نجات پائی ہے؟ کیا آپ اچھے چرواہے کے پیچھے چل کر اپنے آپ کو محفوظ سمجھتے ہیں؟ کیا آپ کو پورا یقین ہے کہ خدا باپ اس نجات کی گارنٹی دیتا ہے؟ کیا آپ نے اس کے فرزند کی قربانی قبول کی ہے؟ یوحنا کی انجیل 10 آیت 22 سے 42 تک۔ سردیوں کا موسم تھا، اور عیسیٰ بیت المقدس کی مخصوصیت کی عید بنام ہنوکا کے دوران یروشلم میں تھا۔ وہ بیت المقدس کے اس برآمدے میں پھر رہا تھا جس کا نام سلیمان کا برآمدہ تھا۔ یہودی اسے گھیر کر کہنے لگے، آپ ہمیں کب تک الجھن میں رکھیں گے؟ اگر آپ مسیح ہیں تو ہمیں صاف صاف بتا دیں۔ عیسیٰ نے جواب دیا، میں تم کو بتا چکا ہوں، لیکن تم کو یقین نہیں آیا۔ جو کام میں اپنے باپ کے نام سے کرتا ہوں وہ میرے گواہ ہیں، لیکن تم ایمان نہیں رکھتے، کیونکہ تم میری بھیڑیں نہیں ہو۔ میری بھیڑیں میری آواز سنتی ہیں، میں انہیں جانتا ہوں اور وہ میرے پیچھے چلتی ہیں۔ میں انہیں ابدی زندگی دیتا ہوں، اس لیے وہ کبھی ہلاک نہیں ہوں گی۔ کوئی انہیں میرے ہاتھ سے چھین نہ لے گا، کیونکہ میرے باپ نے انہیں میرے سپرد کیا ہے، اور وہی سب سے بڑا ہے۔ کوئی انہیں باپ کے ہاتھ سے چھین نہیں سکتا۔ میں اور باپ ایک ہیں۔ یہ سن کر یہودی دوبارہ پتھر اٹھانے لگے تاکہ عیسیٰ کو سنگسار کریں۔ اس نے ان سے کہا، میں نے تمہیں باپ کی طرف سے کئی الہی نشان دکھائے ہیں، تم مجھے ان میں سے کس نشان کی وجہ سے سنگسار کر رہے ہو؟ یہودیوں نے جواب دیا، ہم تم کو کسی اچھے کام کی وجہ سے سنگسار نہیں کر رہے، بلکہ کفر بکنے کی وجہ سے۔ تم جو صرف انسان ہو، اللہ ہونے کا دعویٰ کرتے ہو۔ عیسیٰ نے کہا، کیا یہ تمہاری شریعت میں نہیں لکھا ہے کہ اللہ نے فرمایا تم خدا ہو؟ انہیں خدا کہا گیا جن تک اللہ کا یہ پیغام پہنچایا گیا، اور ہم جانتے ہیں کہ کلام مقدس کو منسوخ نہیں کیا جا سکتا۔ تو پھر تم کفر بکنے کی بات کیوں کرتے ہو جب میں کہتا ہوں کہ میں اللہ کا فرزند ہوں؟ آخر باپ نے خود مجھے مخصوص کر کے دنیا میں بھیجا ہے۔ اگر میں اپنے باپ کے کام نہ کروں تو میری بات نہ مانو، لیکن اگر اس کے کام کروں تو بے شک میری بات نہ مانو، لیکن کم از کم ان کاموں کی گواہی تو مانو۔ پھر تم جان لو گے اور سمجھ جاؤ گے کہ باپ مجھ میں ہے اور میں باپ میں ہوں۔ ایک بار پھر انہوں نے اسے گرفتار کرنے کی کوشش کی، لیکن وہ ان کے ہاتھ سے نکل گیا۔ پھر عیسیٰ دوبارہ دریائے یردن کے پار اس جگہ چلا گیا جہاں یحییٰ شروع میں بپتسمہ دیا کرتا تھا۔ वहां वो कुछ देर ठहरा। बहुत से लोग उसके पास आते रहे। उन्होंने कहा, याहिया ने कभी कोई इलाही निशान ना दिखाया, लेकिन जो कुछ उसने इसके बारे में बयान किया वो बिल्कुल सही निकला। और वहां बहुत से लोग ईसा पर ईमान लाए।